تو اے لوگو علم والوں سے پوچھو اگر تمہیں علم نہ ہو۔
الحمدللہ رب العالمین والصلاه والسلام علی سید الانبیاء والمرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاه والسلام علیک یا رسول اللہ وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله۔ سرکار مدینہ صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عظمت نشان ہے جس کا مفہوم کچھ یوں ہے، جو مجھ پر 10 بار درود پڑھتا ہے اللہ تبارک و تعالیٰ اس پر 100 رحمتیں نازل فرماتا ہے، جو 100 بار پڑھے اس پر 1000 رحمتیں، اور جو میری طرف محبت اور شوق کی وجہ سے اس سے بھی زیادہ پڑھے کل بروز قیامت میں اس کا گواہ اور شفیع ہوں گا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وآلہ وسلم۔ آپ سب کو مرحبا کہتے ہیں سلسلہ دار الافتاء اہل سنت میں۔ آج کا ہمارا موضوع بھی یہی طے پایا تھا کہ قربانی سے متعلق سوالات کو ہم شامل کریں گے، ذبحہ سے متعلق آپ پوچھنا چاہتے ہیں، جانور سے متعلق آپ کے ذہن کے اندر کوئی سوال ہے، کوئی غلطی سرزد ہو گئی تو کیا کریں، جانور خرید کر لائے تھے اس کے اندر کوئی عیب پیدا ہو گیا، بیمار ہو گیا، زخمی ہو گیا، کوئی اور اس کے ساتھ پرابلم ہو گیا، اب کیا کریں، اور بھی اگر آپ کے ذہنوں میں کچھ سوالات ہوں تو مدری چینل کی برکتوں میں سے الحمدللہ ایک بڑی برکت کہ دار الافتاء سے ہمیں شرعی رہنمائی حاصل کرنے کا موقع ملتا رہتا ہے۔ تو آپ ہمارے ساتھ رہیے سلسلے کے آخر تک، ہو سکے تو اپنے ہاتھ میں قلم اور کاغذ رکھیے، اچھی اچھی نیتوں کے ساتھ علم دین حاصل کرنے کی نیت کر لیجئے، انشاءاللہ عزوجل آپ کو بے شمار نیکیاں بھی ملیں گی، آپ کو معلومات کا خزانہ بھی حاصل ہوگا، اور آپ انشاءاللہ عزوجل غلطی سے، کوتاہی سے آپ اپنے آپ کو بچانے کی جو ہے وہ سعادت حاصل کر سکیں گے۔ تو اللہ تبارک و تعالی ہمیں علم دین حاصل کرنے کا جذبہ نصیب فرمائے اور علم کے ساتھ ساتھ اس پر عمل کرنے کی بھی توفیق عطا فرمائے۔ آگے بڑھتے ہیں، چند سوالات جو میرے ذہن میں ہیں وہ بھی میں انشاءاللہ عرض کرتا ہوں۔ حضور یہ ارشاد فرمائیے کہ ہمارے ہاں جانور کی جو کھال ہے وہ اپنے استعمال میں لانے کا رواج بہت کم ہے، عام طور پر دی جاتی ہے، سماجی اداروں کو لوگ دیتے ہیں، دیگر جو تنظیمیں ہوتی ہیں ان کو بھی دیتے ہیں، اگر اس کے بارے میں کچھ حکم شریعت بیان ہو جائے کہ قربانی کے جانور کی کھال کا کیا حکم ہے، اس کو کیا کرنا چاہیے، کسے دے سکتے ہیں، کسے نہیں دے سکتے، اس کے بارے میں کچھ وضاحت ارشاد فرمائیں۔
الحمد للہ رب العالمین والصلاۃ والسلام علی سید الانبیاء والمرسلین۔ قربانی کے جانور کی جو کھال ہے، اس کھال کا استعمال قربانی کرنے والا اگر وہ اپنے قربانی کی کھال کو صاف کروا لیتا ہے اور استعمال کے قابل بنوا لیتا ہے کہ اس پہ جو علائش وغیرہ چربی لگی ہوتی ہے صاف کروا کے اس کو اپنے گھر میں بیٹھنے کے لیے، بیٹھنے کی وجہ سے اس کو رکھتا ہے، تو یہ طریقہ کار بھی جائز۔ اسی طرح کھالوں کا مشکیزہ بن سکتا ہے، پہلے زمانوں میں اسی طرح مشکیزے بنائے جاتے تھے، تو مشکیزے کا بنانے کا عمل بھی جائز ہے۔ اور قربانی کی کھال کو اگر کوئی شخص یہ چاہتا ہے کہ ایسی چیز کے بدلے میں بیچ دے جس چیز کو باقی رکھ کر اس کے ذریعے نفع اٹھایا جاتا ہے، مثلا قربانی کی کھال اگر یہ شخص چاہتا ہے کہ بیچ کر کوئی برتن لے لے، کہ برتن ایک ایسی چیز ہے کہ جس کو باقی رکھ کر اس کو استعمال میں لایا جاتا ہے، تو ایسے برتنوں کی خریداری میں قربانی کی کھال بیچی جا سکتی ہے، یعنی قربانی کی کھال یا تو باقی رکھے یا ایسی چیز کے بدلے میں بیچ دے کہ جس چیز کو باقی رکھ کر اس چیز کو استعمال کیا جاتا ہے، مثلا برتن خرید لے قربانی کی کھال بیچ کر، تو یہ طریقہ کار قربانی کی کھال کے ساتھ کیا جا سکتا ہے۔ لیکن قربانی کی کھال کو اصول یہ ہے کہ ایسی چیز کے ساتھ نہیں بیچ سکتا قربانی کرنے والا کہ جو چیز باقی رکھ کر استعمال کرنے میں نہیں آتی، مثلا روپے پیسے، अगर ये कुर्बानी की खाल को रुपयों में बेच देता है
जी
तो कुर्बानी की खाल के इवज में जो मिलने वाला रुपया है ये बाकी रख कर इस्तेमाल में नहीं आते, बल्कि रुपये का इस्तेमाल ही जब होता है जब हम इसको अपने से दूर करेंगे तभी इसके ज़रिए कोई चीज़ हमें खाने पीने को मिलेगी। तो कुर्बानी की खाल को रुपये पैसों के इवज़ में नहीं बेच सकते या ऐसी चीज़ के बदले में बेचना है कि जो ख़त्म हो जाए, मसलन इसका हम खाना ख़रीद लें कि वो खाना बाकी रख कर इस्तेमाल नहीं होगा बल्कि इसको फना ही करेंगे हम खा के। तो कुर्बानी की खाल को खाने पीने की अशिया इनके बदले में नहीं बेचा जा सकता, रुपये पैसों के बदले में नहीं बेचा जा सकता। अब यह है कि कुर्बानी की खाल का उमूमी तौर पे जो हमारे यहाँ एक रवाज है वो ये यही है कि कुर्बानी की खाल को ना हम बतौर मशकीज़ा इस्तेमाल करते हैं ना बतौर चटाई इस्तेमाल करते हैं बल्कि आम तौर पे दीनी फलाही इदारों में सर्फ करते हैं। तो कुर्बानी की खाल का सदका करना वाजिब नहीं है। जब इस कुर्बानी की खाल का सदका करना वाजिब ना हुआ तो अब इस कुर्बानी की खाल को मस्जिद में भी दिया जा सकता है, यानी मस्जिद के तामीराती काम में सर्फ हो इसलिए कुर्बानी की खाल मस्जिद में पेश कर दी। आमतौर पर मदारिस में भी कुर्बानी की खाल जमा करने का सिलसिला होता है। तो इस तरह कुर्बानी की खाल दीनी कामों में इस्तेमाल के लिए दिया जा सकता है। इसी तरह कुर्बानी की खाल हम किसी को गिफ्ट भी दे सकते हैं, तोहफा भी दे सकते हैं और इस तरह भी इसका इस्तेमाल हो सकता है। किसी गरीब मुस्तहिक नादार शख्स को भी हम इसको दे सकते हैं। तो कुर्बानी की खाल का सदका करना ये हमारे यहाँ राइज है। तो अल्हम्दुलिल्लाह इसके ज़रिए से दीनी और मजहबी काम हम इसमें तरक्की कर सकते हैं। मसलन दावत इस्लामी के जो 45 से ज़ायद शोबा जात हैं, अगर दावत इस्लामी को कुर्बानी की खाल दी जाएगी तो ये भी एक सदका है। तो इंशाअल्लाह दावत इस्लामी कुर्बानी की खालों के ज़रिए से दीन मतीन की दीन इस्लाम की खूब खिदमत कर रही है और ये अल्हम्दुलिल्लाह मदनी चैनल के नाज़रीन इससे बखूबी वाकिफ़ हैं। और अल्हम्दुलिल्लाह मदनी चैनल भी एक शोबे में से एक शोबा है जो यकीनन दीन इस्लाम की कितनी खिदमत कर रहा है ये मदनी चैनल देखने वालों से पोशीदा नहीं है।
माशाल्लाह खाल का हुक्म भी आपने सुना और दावत इस्लामी को देने की तरगीब भी सुनी। दावत इस्लामी जो तबलीग कुरान और सुन्नत की आलमगीर गैर सियासी तहरीक है इसके जितने भी शोबाजात के अखराजात हैं ये आप ही लोगों की मुआवनत से ही किए जाते हैं। साल में दो बड़े इवेंट कह लें, दो बड़े मौके कह लें, रमज़ान मुबारक जिसमें अमूमन लोग अपनी ज़कात अदा करते हैं, फितरे की रकम, वैसे भी नफली सदका बहुत ज़्यादा किया जाता है, एक वो मौका होता है और एक दूसरा जो एक बड़ा मौका है चंदा जमा करने का, माली तौर पर मुआवनत करने का, वो होता है कुर्बानी के दिन। तो आप भी नियत कीजिए, मेरे मदनी चैनल के तमाम नाज़रीन ये नियत करें कि इंशाअल्लाह अज़्ज़ल अपने यहाँ की कुर्बानी की खाल दावत इस्लामी को देंगे, ना सिर्फ अपने यहाँ की बल्कि दिगर आपके रिश्तेदार हैं, दोस्त अहबाब हैं, आपके पड़ोसी हैं, उनको तरगीब देकर इंशाअल्लाह अज़्ज़ल उनसे भी हम खाले जमा करके या जिम्मेदारान तक उसकी मालूमात फराहम करके हम भी अपनी दावत इस्लामी के लिए माली मुआवनत का सबब बनेंगे। अब करेंगे इंशाअल्लाह अज़्ज़ल, अल्लाह ताला हमें तौफीक खैर अता फरमाए। अब आपके कॉल्स की तरफ भी बढ़ते हैं। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु तआला अलैहि वसल्लम।
अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। मेरा नाम गुलाम यासीन और बहावलपुर शहर के रहने वाला हूँ मैं। और मेरा असल मकसद मतलब है कि मैं मदनी चैनल जो है वो डेली देखता रहता हूँ और मुझे बहुत मदनी फूलों से बहुत ही नवाजा गया, मैं बहुत ही से चाहता हूँ। बाकी खैर बात ये मेरा सवाल ये है कि मैं जब भी शुरू पढ़ाई अपनी शुरू करता हूँ ना तो उस वक्त जो है मुझे बहुत दिलचस्पी होती है। जब इम्तिहान जो मेरे करीब आते हैं तो उस वक्त मैं ना बात जाना रहता हूँ, पढ़ाई से मुझे दिलचस्पी नहीं रहती और मैं ये चाहता हूँ कि मुझे मदनी फूलों से नवाजा जाए ताकि मैं ना अपनी पढ़ाई को भी जारी रख सकूँ, दिलचस्पी से दूँ और मुझे इम्तिहान में कामयाबी हो। और मेरा दूसरा सवाल ये है कि जब हम कुर्बानी करते हैं उस वक्त जो है वो क्या नबी के सल्लल्लाहु अलैहि वसल्लम का हिस्सा भी रख सकते हैं?
एक और कॉल भी।
हाफिज मोहम्मद कमर, इलाके का नाम है चमन पार्क लाहौर। सर ये बड़ी ओजी जो उनसे होती है वो मुकम्मल साफ करके खा सकते हैं?
इंशाल्लाह अर्ज करते हैं जी हुजूर। पहले तो मदनी फूल सुनना चाह रहे हैं, शायद तालिब इल्म इन्होंने ये बयान नहीं किया कि ये दीनी तालीम के बारे में पूछना चाह रहे हैं या दुनियावी तालीम के बारे में पूछना चाह रहे हैं, लेकिन امتحانات کے قریب آنے پر نروس ہو جاتے ہوں گے یا دلچسپی نہیں رہتی، کیا کوئی آپ کے پاس ان کے مسئلے کا حل ہے؟
بعض اوقات ہونا تو یہ چاہیے کہ جوں جوں منزل قریب آتی جاتی ہے تو اور زیادہ تیزی ہو جاتی ہے، تو اب بات یہ ممکن ہے کہ تیاری کر کر کے ایسا ہو جاتا ہو کہ بس اس سے زیادہ میں تیاری نہیں کر سکتا، تو اس طرح ہمت نہیں آنی چاہیے۔ اگر آپ کا دینی امتحان ہے اور دینی تعلیم آپ حاصل کر رہے ہیں تو آپ کو چاہیے کہ اب امتحان میں بہت اچھی محنت کریں اور خوب محنت کے ساتھ آپ امتحان پاس کیجئے، اور اگر دنیاوی تعلیم بھی ہے تو اچھی نیتوں کے ساتھ دنیاوی تعلیم اگر کوئی حاصل کرے، جائز تعلیم، اچھی اچھی نیتوں کے ساتھ کہ آگے چل کے ایک منصب میں پہنچ کر انشاءاللہ اس منصب کے تحت دینی کام کرے گا، تو بعض اوقات صاحب منصب جو کام کر سکتا ہے وہ غیر منصب والا نہیں کر پائے گا، تو اچھی نیتوں کے ساتھ اگر دینی تعلیم بھی حاصل کر رہے ہیں تو ان کو ہمت نہیں آنی چاہیے۔ اگر تعویذات عطاریہ سے رابطہ کریں، ممکن ہے ان کے پاس کوئی ایسا عمل ہو کہ جو پڑھائی میں دل نہ لگتا ہو تو اس میں پڑھائی میں دل لگنے لگے، تعویذات عطاریہ سے رابطہ کیجیے۔
انشاءاللہ رابطہ کر لیں گے تو آپ کو ضرور وظیفہ وغیرہ مل جائے گا۔ دوسرے انہوں نے سوال کیا کہ کیا قربانی کے جانور میں سرکار صلی اللہ تعالی علیہ وآلہ وسلم کے نام کا حصہ رکھ سکتے ہیں؟
بالکل، نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کی طرف سے قربانی کا ایک حصہ مقرر کرنا یا آپ صلی اللہ تعالی علیہ وآلہ وسلم کے لیے اپنا ایک بکرا، بکری یا دمبا، بھیڑ یہ قربان کرنا، یہ بہت سعادت کی بات ہے۔ حضرت علی کرم اللہ تعالی وجہ الکریم ہر سال دو مینڈھے، دو جانور قربان کیا کرتے تھے، تو جب ان سے دریافت کیا گیا کہ حضور آپ دو جانور کیوں قربان کرتے ہیں، تو اس پہ مولا کائنات حضرت علی کرم اللہ تعالی وجہ الکریم نے یہ ارشاد فرمایا کہ حضور اکرم صلی اللہ تعالی علیہ وآلہ وسلم نے مجھے ایک جانور اپنی طرف سے قربان کرنے کی وصیت فرمائی تھی، تو ایک تو میں اپنی طرف سے کر رہا ہوں اور ایک جانور حضور صلی اللہ تعالی علیہ وسلم کی وصیت پہ عمل کرتے ہوئے قربان کرتا ہوں۔ نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم بھی ازواج مطہرات میں سے حضرت خدیجۃ الکبریٰ رضی اللہ تعالی عنہا کے وصال ظاہری کے بعد ان کی طرف سے بھی ایک جانور قربان فرمایا کرتے تھے، تو یہ سعادت کی بات ہے کہ ایک امتی قربانی کے اس موقع پر اپنے نبی صلی اللہ تعالی علیہ وسلم کو یاد کریں، اور یاد کرنا ایک امتی کا کی ذمہ داری بھی بنتی ہے کہ نبی کریم صلی اللہ تعالی علیہ وسلم نے بھی جب قربانی کی تو دو مینڈھے قربان فرمائے، ایک اپنی طرف سے اور دوسرا اپنی تمام امت کی طرف سے، تو جب نبی کریم صلی اللہ تعالی علیہ وسلم قربانی میں اپنی امت کو یاد رکھیں تو امتی کو بھی چاہیے کہ اگر حیثیت ہے تو اپنی طرف سے قربانی کا جو واجب ہے اس کی ادائیگی کے ساتھ ساتھ نبی کریم صلی اللہ تعالی علیہ وسلم کی طرف سے بھی ایک حصہ قربانی کا شامل کرے۔
جی ضرور کیجئے، سعادت کی بات ہے، انشاءاللہ عزوجل دین و دنیا کی بے شمار بھلائیاں آپ کو نصیب ہوں گی۔ اوجڑی کے بارے میں کیا حکم ہے؟
اوجڑی جیسے انہوں نے بڑے جانور کا کچھ کہا تھا،
اچھی طرح سے صاف کر کے اس میں جو آلائشیں وغیرہ،
تو چاہے جانور بڑا ہو یا چھوٹا، بڑے یا چھوٹے کسی بھی جانور کی اوجڑی کو چاہے ہم دھو لیں، صاف کر لیں، خوشبودار بنا لیں، اس کے باوجود بھی اوجڑی کا استعمال، اوجڑی کا کھانا یہ مکروہ تحریمی ہے، اس کی اجازت نہیں ہے۔
نہیں ہے جی جناب، اجازت نہیں ہے۔ جانور میں بہت سارا گوشت ہوتا ہے، بہت سارے اعضاء ہوتے ہیں، جس کی شریعت نے اجازت دی ہے وہ کھائیے، انشاءاللہ عز و جل برکتیں ملیں گی۔ جی اگلی کالز کی طرف بڑھتے ہیں۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ۔
نمان گل کھاریاں سے۔ جی سر، مجھے قربانی کے متعلق ایک سوال پوچھنا تھا۔ سر اگر بکرے کی پیدائش جو ہے وہ عید کے تیسرے دن ہو تو پھر بھی اگلے سال قربانی لگ جائے گا؟
انشاءاللہ عرض کرتے ہیں۔
السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام۔
سر میرا سوال یہ ہے کہ کیا ناجائز پیسوں سے، جوا وغیرہ جو حرام کاموں کے پیسے ہوتے ہیں، ان سے قربانی کرے گا؟ جو آدمی اپنی تنخواہ میں بھی اس میں فرق نہیں رکھتا، تنخواہ میں جوا وغیرہ کھیلتا ہے، اس میں سے کیا کیسے ہمیں معلوم ہو جائے کہ جوا کے پیسے ہیں، کیا ان کی قربانی ہو سکتی ہے یا نہیں؟
انشاءاللہ عزوجل. حضور پہلا سوال کہ اگر قربانی کے تیسرے دن بکری بکرا وغیرہ اس کی پیدائش ہو تو کیا اگلے سال اس کی قربانی ہو سکتی ہے؟
اگلے سال اس کی قربانی بالکل ہو سکتی ہے، لیکن اس بات کا خیال رکھیں کہ چونکہ تیسرے دن وہ پیدا ہوا ہے، مثلا 12 ذی الحجہ کو وہ دوپہر 2 بجے اگر ایک بچہ پیدا ہوا بکری بکرے کا، تو اب یہ بکری یا بکرا 10 ذی الحجہ آئندہ سال جب آئے گی تو ابھی اس کے سال پورا ہونے میں 2 دن باقی ہیں، 11 ذی الحجہ کو اگر دیکھیں تو ابھی 1 دن سال پورا ہونے میں باقی ہے، جب 12ویں ذی الحجہ کی دوپہر 2 بجے کی ٹائمنگ ہوگی تو اس بکری یا بکرے پر سال پورا ہو گیا، اب اس کو قربان کر سکتے ہیں. اگر پہلے دن پیدا ہوا تو جس ٹائم وہ پیدا ہوا اس ٹائم کو نوٹ کر کے ہم ایام قربانی میں اس کو قربان کر سکتے ہیں. اس سے پہلے یعنی اگر 12 کو پیدا ہوا جیسے کہ سوال، تو اب یہ 11 کو قربانی نہیں کر سکتے، 10 کو قربانی نہیں کر سکتے، حتیٰ کہ اگر عصر کی بات 12 ذی الحجہ کی عصر کے بعد بھی اگر بکری کا بچہ پیدا ہوا تو اس بچے کو یہ پالا اور آئندہ سال یہ عصر سے پہلے قربان نہیں کر سکتے، عصر کے بعد جب وہ لمحہ آ جائے جس وقت وہ پیدا ہوا تھا تو اس کا سال مکمل ہو گیا. اور اگر اب کوئی معنی شرعی نہ ہو، مثلا کوئی عیب ایسا جو قربانی میں رکاوٹ پیدا کرے اس بکری یا بکرے میں نہیں ہے تو اس کی قربانی کر سکتے ہیں.
جی حضور، ان احتیاطوں کے ساتھ قربانی کر سکتے ہیں. ناجائز آمدنی کے بارے میں سوال کیا گیا، بہت ہی اہم سوال ہے. بہت سارے لوگ ایسے ہوتے ہیں معاشرے کے اندر کہ یا تو اس طور پر حرام کماتے ہیں کہ ان کو احساس ہی نہیں ہوتا، بعض ایسے بھی ہوتے ہیں کہ جن کے دل میں خوف ہوتا ہے لیکن خوف کاذب. خوف کاذب سے مراد کہ مثلا کسی گناہ کے بارے میں یہ کہنا کہ یار مجھ سے غلطی ہو رہی ہے، میں خوف زدہ ہوں، لیکن اس کو چھوڑنا نہیں، یہ خوف کاذب کہلاتا ہے. تو خوف بھی ہے، کر بھی رہے ہیں، ایسے بھی لوگ ہوتے ہیں، سودی معاملات میں بھی مبتلا ہوتے ہیں، جوئے کے اندر بھی مبتلا ہوتے ہیں. تو اول تو یہ ہے کہ قربانی کا مسئلہ تو بعد میں ہے کہ حرام مال کمانا ہی ناجائز ہے، تو پہلی بات تو یہ کہ اس سے توبہ کریں اور فوراً اس سے جو ہے وہ رجوع کرنا چاہیے، اور جو بھی اس کے احکامات ہیں وہ معلوم کر کے اس پر عمل کیا جائے. قربانی کے بارے میں کیا حکم ہے اگر کسی نے کر لیا، حرام کما لیا، دونوں صورتیں بیان کر دیں، اس خاص مال حرام سے اگر جانور خریدا تو کیا حکم ہوگا، اور جیسا کہ سائل نے کہا کہ وہ اپنی آمدنی میں خیال نہیں رکھتے، جائز ناجائز دونوں طرح کی آمدنی ہوتی ہے، تو اب اس مکس آمدنی سے اگر جانور خریدا قربانی کے لیے تو کیا حکم ہوگا؟
دیکھیں، جانور جب انہوں نے خرید لیا حلال یا حرام مکس آمدنی سے یا حرام مال سے جب جانور کو خرید لیا ہے، تو ایسی صورت میں یہ جانور ان کی ملک میں آ گیا. اب جانور ملک میں آ گیا، یہ جانور میں ان کی ملک بعض صورتوں میں مل کے خبیث ہوگی، تو ایسی صورت میں اب یہ حرام مال کے ذریعے سے قربانی کرنا ایک عبادت کرنا، تو اللہ تبارک و تعالی حرام مال کو اپنی بارگاہ میں قبول نہیں فرماتا. تو حرام مال کے ذریعے سے اگر یہ جانور خریدا گیا اور اس جانور کے خریداری میں ایجاب قبول اسی حرام پیسے پر ہوا، اور وہ حرام پیسہ بھی حرام قطعی ہو، مثلاً رشوت کا پیسہ، سود کا پیسہ، تو یہ حرام ہیں. اب ان کے ذریعے سے اگر حرام پیسوں کے ذریعے سے ایک چیز خریدی جائے گی تو بعض صورتوں میں اس خریدی ہوئی چیز میں حرمت منتقل ہو جائے گی اس حرام پیسے والی، اور بعض صورتوں میں منتقل نہیں ہوتی. اگر یہ حرام پیسے دکھائے اور کہا کہ ان پیسوں کا مجھے یہ بکرا دے دیں، اب یہ بکرا اس کو دے دیا گیا، اس نے یہ پیسے بکرے والے کو، بکرے کے مالک کو تھما دیے اور بکرا لے لیا، تو اگر یہ پیسہ حرام تھا تو اس حرام پیسے کی حرمت اب بکرے میں منتقل ہو گئی، اب بکرا بھی اس کی ملک میں حرام رہا، اس کا گوشت پوست یہ بھی حرام رہے گا. لیکن جہاں تک معاملہ قربانی کا ہے کہ اگر اس آدمی نے قربانی کر دی تو قربانی کرنے کی وجہ سے اس کا قربانی کا واجب ساقط ہو جائے گا، یہ الگ بات ہے کہ اللہ تبارک و تعالی کی بارگاہ میں اس کا یہ قربانی کا فعل ناجائز ٹھہرے گا. اس کو یوں سمجھیں جیسے اگر کوئی کسی کا کپڑا چھین لے اور چھیننے کے بعد کپڑے پہن لے اور نماز پڑھ لے، तो बिला इजाजत वो अब ये इसके कपड़े पहना हुआ है, छीन के पहन चुका है, अब ये इस कपड़े में नमाज पढ़ेगा तो नमाज पढ़ने का ये फेल इसका, ये नाजायज हराम। लेकिन जो इसने नमाज पढ़ी, नमाज हो गई, फर्ज साकित हो गया। इसी तरह किसी की जमीन गसब कर ली, अब उस पर नमाज पढ़ता है, उसकी तरफ से इजाजत नहीं है कि यहाँ पर ये ठहरे, लेकिन उसकी जमीन पर गसब करके वहां वो नमाजें पढ़ता है, तो नमाज के फराइज तो अदा हो रहे हैं, नमाज जिम्मे से साकित होती चली आएगी, लेकिन इसकी ये नमाज अल्लाह ताला की बारगाह में कबूल नहीं होगी। तो इसी ना कुर्बानी करने वाला जब हराम पैसों से जानवर खरीदेगा तो ये फेल इसका नाजायज, और अगर खरीदो फरोख्त के अंदर अकद नकद इस हराम माल पे हुआ तो ये खरीदा हुआ जानवर भी हराम होगा। लेकिन कुर्बानी बहरहाल इसका वाजिब साकित हो जाएगा, लेकिन एक आदमी अल्लाह तबारक व तआला की बारगाह में कुर्बानी का जानवर ज़बह करके पेश करना चाहता है कि इबादत करना चाहता है, तो एक मुसलमान की जिम्मेदारी है कि अपने कुर्बानी के जानवर में किसी की तरह हराम की आमेजिश ना होने दें। तो एक मुसलमान की जिम्मेदारी है, इस पर हर एक मुसलमान को गौर व फिक्र करना चाहिए। इसी तरह मखलूत आमदनी वालों को भी ये गौर फिक्र करना चाहिए कि ये हराम हलाल मिक्स करके चला रहे होते हैं, खा पी रहे होते हैं, तो इनको भी कुर्बानी हलाल पैसों से ही करनी चाहिए, और हराम और हलाल मिक्स करके जो ये गुनाह का काम करते हैं इनसे भी तौबा इन पे लाजिम है।
उम्मीद है कि आपने ये तफसीली अहकामात महफूज कर लिए होंगे। अल्लाह तबारक व ताला हमें हर काम जायज़ तरीके से करने की तौफीक अता फरमाए, बिलखसूस जो इबादत का मामला होता है, तो माल हराम तो माल हराम है, वैसे ही हराम है, और उसको फिर किसी ऐसे नेक काम में सर्फ करना, तो अल्लाह तबारक व ताला हम सबको अच्छाई की तौफीक अता फरमाए। बढ़ते हैं अगली कॉल्स की तरफ। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
आमिर रियाज मंडी वाल दिन से जी, मैंने ये पूछना था कि अगर जानवर बकरा जो लिया होता है उसका अगर सींग वगैरह टूट जाए तो उसका क्या हाल होता है, उसके बारे में पूछना था। और ये पूछना है कि बाज कसाब जो है वो कहते हैं कि हमने सुबह जब कुर्बानी के लिए निकले हैं तो एक ही दफा छुरी के ऊपर तकबीर पढ़ के हमने बस फूंक लिया, दोबारा हर जानवर को ज़बह करने के लिए तकबीर जरूरी नहीं है, तो इसके बारे में मजीद रहनुमाई फरमा दें, और तकबीर जो है ना वो एक दफा बता दें सब कसाबों को।
इंशाल्लाह अर्ज करते हैं, बड़ी दिलचस्प सवाल किया है हुजूर। बकरे बकरी का सींग टूट जाए तो क्या हुक्म है?
सींग के टूटने पर कुछ तफसील है, मसलन ये कि अगर सींग कोने से झड़ जाता है, बाजों का जानवर आपस में लड़ते हैं जिससे सींग टूट जाता है, अगर सींग का किनारा झड़ गया टूट गया तो इससे कुर्बानी पे कोई असर नहीं पड़ेगा, कुर्बानी कर सकते हैं। आधा सींग टूट गया तब भी कुर्बानी की जा सकती है। पूरा सींग जो हमें नज़र आता है, अगर वो पूरा सींग भी टूट गया लेकिन उसकी जड़ मौजूद है, उसकी जड़ मौजूद है, ऊपर निकलने वाला जो सींग का हिस्सा वो सब का सब टूट गया तो भी कुर्बानी हो सकती है। अलबत्ता उस जानवर के कुर्बानी नहीं कर सकते कि जिसकी सींग जड़ से ही निकल गई, और सींग का वो हिस्सा जिसमें सींग होती है वो बिल्कुल खाली हो गया, यानी जड़ निकलने की वजह से अब उसमें जो गैप आ गया, खला आ गया, इस तरह जिस जानवर की सींग जड़ से ही उखड़ जाए तो उस जानवर की कुर्बानी नहीं कर सकते। अलबत्ता जड़ बरकरार है, ऊपर जो हिस्सा सींग का नज़र आता है वो सब का सब टूट गया या आधी सींग टूट गई या किनारा झड़ गया तो इससे कुर्बानी हो जाएगी, लेकिन बेहतर और अफजल ये है कि जानवर में ये ऐब भी ना हो। और अगर किसी ने जानवर खरीदा और ये ऐब बाद में पैदा हो गए, यानी हल्के फुल्के सींग झड़ गए लेकिन जड़ सलामत है, तो ऐसी सूरत में कुर्बानी में कोई मज़ायका नहीं है।
जज़ाकल्लाहु खैरा। बड़ा दिलचस्प सवाल क्या है कि इनके यहाँ के कोई कसाब है, पहले जानवर पर तकबीर पढ़ लेते हैं, गालिब छुरी पर पढ़ लेते हैं, और फिर जितने भी जानवर ज़बह करते हैं तो कहते हैं कि उन पर तकबीर पढ़ने की हाजत नहीं। हो सकता है कल को इनकी बात सुनकर कोई ये भी कहे कि हमने तो कमेले के अंदर ही तकबीर पढ़ ली थी जो सारा साल के लिए किफ़ायत करती है। बहरहाल क्या फरमाते हैं आप?
इस तरह ना कमेले में जैसे कैसेट लगा दियो वही बिस्मिल्लाह अल्लाह अकबर चलती रहे, तो अब कसाब ये बिस्मिल्लाह ना पढ़े, ऐसा नहीं। इसी छुरी पे बिस्मिल्लाह पढ़ के दम कर देने से अब इस छुरी के नीचे आने वाली हर बकरी बकरा बगैर बिस्मिल्लाह पढ़े ज़बह करने से हलाल हो जाए, ऐसा नहीं है। तो ये कस्साब इस्लामी भाई का जो ये कहना है कि हम एक दफ़ा बिस्मिल्लाह पढ़ लेते हैं फिर ज़रूरी नहीं है, तो ये इनकी कम फहमी है, गलत फहमी है, इल्मे दीन से जहालत है। और जहालत के बावजूद ये हुक्म शरा बयान करना, यानी हुक्म शरी बयान करना कि बस एक दफ़ ज़रूरी नहीं है, तो ये तो बहुत संगीन मामला है कि हुक्म शरा बताने में एक जाहिल को जुरअत करना, बेबाकी का इजहार करना, ये हराम और जहन्नम में ले जाने वाला काम है। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने ऐसे लोगों के बारे में कि जो मसाइल शरा बयान करने में जाहिल होने के बावजूद जुरअत करते हैं, तो ऐसों में अल्लाह ताला और मलाइका की लानत की वईद सुनाई है। तो ऐसे कस्साब इस्लामी भाइयों को तोबा करनी चाहिए। जहाँ तक मामला ये है कि एक ही दफ़ा बिस्मिल्लाह पढ़ के हम दम कर लेते हैं, अब उस छुरी से जितने भी जानवर कटते हैं वो सब हलाल होंगे, ऐसा नहीं है। हर जानवर पर जब भी छुरी फेरी जाएगी ज़बहा से कबल बिस्मिल्लाह अल्लाहु अकबर कहना ये ज़रूरी है। बगैर बिस्मिल्लाह पढ़े बगैर तकबीर कहे अगर कोई जानवर को ज़बह कर लेता है मुंह बंद रख के, बस दिल ही दिल में वो यूँ तसव्वुर कर लेता है कि मैंने अल्लाह ताला का नाम ले लिया, तो इस तरह जानवर हलाल नहीं होता, जानवर हराम हो जाएगा। तो जो जानवर के मालिकीन हैं उनको चाहिए कि कस्साब इस्लामी भाइयों को ये थोड़े तवज्जो दिला दिया करें। और बाज़ औक़ात एक और ज़िमनन मसला भी अर्ज़ कर दूँ कि बाज़ औक़ात ऐसा होता है कि कस्साब साहिबान वो कहते हैं जिनके जानवर होते हैं कि आप हाथ लगा लें, आप भी तबर्रुक बरकत के लिए हाथ लगा लें, तो साहिब खाना भी जो जानवर का मालिक होता है वो भी बस तबर्रुकन छुरी पे हाथ रख लेता है। अब ऐसे में फुकहा इकराम फरमाते हैं कि ये दोनों जिनके हाथ छुरी पर हैं, जो जानवर के गले पर ये छुरी चलेगी फेर रहे हैं, तो इन दोनों पर बिस्मिल्लाह अल्लाह अकबर यानी अल्लाह ताला का नाम लेना लाजमी है। अगर इनमें से एक ने ये ख्याल करके कि इसने पढ़ लिया होगा, कसाब ये समझे कि मालिक ने पढ़ लिया होगा, मालिक समझे कसाब ने पढ़ लिया होगा, और दोनों में से किसी ने भी बिस्मिल्लाह नहीं पढ़ी या एक ने पढ़ी एक ने नहीं पढ़ी, तो इन सूरतों में जानवर हलाल नहीं होगा।
बहुत ही अहम मसला आपने बयान किया। ओवन हमारे यहाँ ये बकसरत होता है, तो इस बात का जो है वो ज़रूर ध्यान रखें, कहीं ऐसा ना हो कि आपने माल भी खर्च किया, मेहनत भी की, कोशिश भी की, लेकिन किसी ऐसी गलती की वजह से ना आपकी कुर्बानी हुई बल्कि वो जानवर ही हलाल ना हुआ। अल्लाह ताला हम सबको इल्म दीन की बरकतों से माला माल फरमाए। जी सुनाइए मजीद कॉल्स, हमारे नाजरीन क्या पूछना चाहते हैं।
सवाल ये है कि अगर भैंस का बच्चा जिसकी उम्र वगैरह पूरी हो, बाकी शराइत पूरी करता हो, वो भी कुर्बानी में कुर्बान किया जा सकता है।
अब्दुल रहमान बोल रहा हूँ दुबई से। जी अगर कुर्बानी के बारे में मैं मालूम करना चाहता हूँ कि जो आदमी कुर्बानी करना चाहता है और कहते हैं कि जी वो नाखून ना तराके 10 दिन तक सभी राज का काम देने के बाद 10 दिन तक वो अपने नाखून ना तराके, इसके बारे में क्या मसला है?
इंशाल्लाह अर्ज करते हैं, मजीद भी सुना दीजिए।
सर मेरा नाम फजलुर रहमान है, मैं कराची से बात कर रहा हूँ। मुझे पता मालूम ये करना था कि मैं अपने मतलब वालदे मरहूमिन के नाम से कुर्बानी कर सकता हूँ।
ये जो नाखून का मसला है ये क्या है?
कुर्बानी करने वालों के लिए ये एक मुस्तहब और अफजल काम है कि ज़िलहिज्जा का चांद दिखते ही
जी
ये अपने नाखून और अपने जिस्म के जायद बाल ये दूर ना करें। जब जानवर कुर्बान हो जाए उस वक्त फिर ये इन कामों को करें। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने ये इस बारे में तलकीन भी फरमाई कि जब अशरा ज़िलहिज्जा आ जाए, चांद दिख जाए, तो जो कुर्बानी करना चाहता है तो वो जब तक कुर्बानी ना हो जाए उस वक्त तक अपने नाखून ना काटे, अपने बाल ना तरशवाए। तो यह हुक्म एक मुस्तहब काम है, लेकिन इसमें इस बात का ख्याल रखना ज़रूरी है कि ज़िलहिज्जा के चाँद दिखने से पहले अपने नाखूनों को अगर कोई काट ले तो ठीक, ज़िलहिज्जा का चांद नजर आने के बाद ना काटे, ये एक हुक्म मुस्तहब है।
लेकिन इसमें ये एक सवाल पैदा हो रहा है कि अगर किसी को 35-40 दिन वैसे ही गुजर गए थे, अब जी जी वो कुर्बानी भी कर रहा है, तो अब उसके लिए क्या हुक्म होगा?
हाँ, अगर किसी को 10 ज़िलहिज्जा यानी जिस वक्त ये जानवर कुर्बान करेगा 10 को 11 को या 12 अगर जानवर कुर्बान करने से पहले पहले ही अगर किसी को 40 दिन पूरे हो जाएंगे, मसलन ये 32-35 दिन इसको हो गए कि इसने नाखून नहीं काटे, इसके बाल साफ नहीं किए जिस्म के जायद बाल, और अब अगर ये नाखून नहीं काटेगा तो 5 ज़िलहिज्जा तक आकर 40 दिन पूरे हो जाएंगे। तो अब अगर ये इंतज़ार कर रहा है कि जब तक जानवर ज़बह ना हो मैं नाखून नहीं काटूंगा, बाल साफ नहीं करूंगा, तो ये अब 40 दिन गुजरने के बाद नाखून साफ नाखून ना काटना, बाल साफ ना करना, ये मकरूह तहरीमी और नाजायज फेल है, इससे तौबा भी लाजिम होगी। तो 40 दिन अगर पूरे ना होते हों तो ऐसी सूरत में ये हुक्म मुस्तहब पे अमल किया जा सकता है, और अगर 40 दिन जानवर कुर्बान करने से पहले ही पूरे हो जाएंगे तो अब इस हुक्म इस्तेहबाबी पर, यानी जानवर जब तक ज़बह ना हो जाए उस वक्त तक नाखून बाल साफ ना करें, इस पे अमल की इजाज़त नहीं होगी। 40 दिन पूरे होने से पहले पहले इसको ये सब काम करने लाजमी होंगे।
माशाल्लाह, इस मसले से एक और बात भी मालूम होती है कि देखिए इल्म की कितनी अहमियत है। अगर इल्म नहीं है जितनी हद तक होना ज़रूरी है, तो बाद वक़्त बंदा अपने ताई कोई नेक काम करने जा रहा होता है लेकिन उसमें भी गलती का शिकार हो जाता है, जैसे कि नाखून वाला मसला आपने सुना। तो इल्म हासिल होना चाहिए, इल्म एक बहुत ही बड़ी फजीलत वाली बात है, बल्कि इबादत के मुकाबले में इल्म को, इल्म दीन मुराद है, उसको बहुत ज़्यादा अफजल करार दिया गया मराती में अपने। लेकिन एक बुनियादी चीज़ यह है कि मैं इल्म दीन हासिल करने का कितना जज्बा रखता हूँ और मुझे कितना इल्म हासिल है। उमूमन ये होता है कि चंद बुनियादी मालूमात हासिल करने के बाद हर कोई शख्स ये समझता है कि शायद मैंने इतना इल्म हासिल कर लिया है कि अब मुझे मजीद की ज़रूरत नहीं, अब मजीद जो पढ़ना पढ़ाना ये मौलाना लोगों का काम है या वो जो मदारिस से मुतालिक हैं इमाम साहब करेंगे, मेरी ये हाजत नहीं। ऐसा नहीं, बल्कि फ़र्ज उलूम की एक तफसील है, आपको चाहिए कि आप इल्म दीन हासिल करने के लिए ज़रूर कोशिश करें। और इस तरह की गलतियां, ये तो एक मिसाल हमारे सामने आई, अगर माशरे पर नज़र दौड़ाएं, अपने गर्दो पेश पर हम देखते हैं तो कितने ही लोग ऐसे हैं कि जो जहालत की वजह से गलतियों का शिकार होते हैं। और हर जगह पर ऐसा नहीं होता कि ला इल्मी जो है वो उज्र हो जाए कि मुझे तो पता ही नहीं था, मुझे तो मालूम ही नहीं था, चलो अच्छा ऐसा है आइंदा नहीं करूंगा। याद रखिए जो फर्ज है, जो हासिल करना हम पे लाजिम है, वो हम हासिल ना करके ये गलती ही तो कर रहे हैं। अब इसकी वजह से ये कहना बाद औकात जहां तक भी लोगों का जहन होता है कि यार ज्यादा मसलों वसूलों में मत पड़ो फंस जाओगे, तो ये बहुत ही सख्त जुमला है और एक बेवकूफाना जुमला भी है। कहने वाला बज़ाहिर अपने आप को बहुत अकलमंद समझ रहा है कि यार मसाइल ज्यादा पूछने जाएंगे तो फंस जाएंगे, फंस नहीं जाएंगे, आप बच जाएंगे। आप इल्म हासिल ना करके फंसना आपका यकीनी है कि जो लाजमी इल्म है वो आपने हासिल नहीं किया तो आप फंस गए, गलती का शिकार हो गए। और अगर इल्म हो जाएगा आपको तो फिर उम्मीद की जा सकती है कि आप अपने आप को बुराइयों से, गुनाहों से, नेक आमाल में भी गलतियों से अपने आप को बचाने में कामयाब हो सकेंगे। दावत इस्लामी के मदनी माहौल से आप वाबस्ता रहिए। हफ्तावार इज्तमात जहाँ जहाँ दुनिया भर में अल्हम्दुलिल्लाह हुआ करते हैं उनमें शिरकत कीजिए। दावत इस्लामी के सुन्नतों की तरबियत के जो मदरे काफिले सफ़र करते हैं उनमें सफ़र इख्तियार कीजिए, आशिकान रसूल की सोहबत इख्तियार कीजिए। और मदरी चैनल को देखना इल्म दीन हासिल करने का एक बहुत ही बेहतरीन जरिया है, इस पर इस्तेकामत पाइए, कोशिश कीजिए। इंशाअल्लाह अज़्ज़वजल जब दावत इस्लामी के मदनी माहौल से वाबस्ता रहेंगे, मदनी चैनल को देखना अपनी आदत बनाएंगे, तो इल्म दीन के मदनी फूल चुनने का भी मौका मिलेगा, गलतियों से महफूज रहेंगे, और हमारी ज़िंदगी का जो मकसद है अल्लाह तबारक व ताला की रज़ा हासिल करना, उसे राज़ी करना, ताकि कल बरोज़ क़यामत जो है वह हम अपने आप को सुरखरू करने में कामयाब हो सकें, जो एक बुनियादी मकसद है उसको पाने में हम कामयाब हो सकें। अल्लाह तबारक व ताला हम सबको अमल करने की तौफीक अता फरमाए। आमीन बिजाहि नबीजिल अमीन सल्लल्लाहु तआला अलैहि वसल्लम। صلوا على الحبيب صلى الله تعالى على محمد صلى الله عليه وسلم فاسألوا
तो ऐ लोगों इल्म वालों से पूछो अगर तुम्हें इल्म न हो।